الحمد لله رب العالمين والصلاة والسلام على رسول الله وعلى آله الطيبين الطاهرين الطاهرين. خواتین و حضرات، سنت پر تدبر کے مبادی کی بحث آیہ تکمیل کو پہنچ گئی. اس میں بعض سخت مقام ہے اور اس پر بہت کچھ بحث بھی ہوئی، لیکن یہ چیز قابل اطمینان ہے کہ جو خدمت میں نے انجام دینا چاہی تھی کہ سنت کی ایک بعض قطعی اور متعین فہرست لوگوں کے سامنے آئے. ایک آدھ چیز کے بارے میں بحث و بات سے کے علاوہ میں نے یہ محسوس کیا ہے کہ اس پر عمومی، یعنی سنت کیا ہے، ان چیزوں کو سنن کہا جا سکتا ہے، یا دوسرے لفظوں میں سنت کے ذریعے سے ہم کو جو دین ملا ہے وہ ہے کیا، یہ بالکل واضح طریقے پر اس سے سامنے آ جاتا ہے. اب ہم پر اپنی بحث شروع کر رہے ہیں. حدیث کے بارے میں اتنی بات تو ہم میں سے شخص جانتا ہے کہ اس میں رسول اللہ صلی اللہ علیہ وسلم کے قول و فعل اور تقریر و تصدیق کی روایت بیان کی جاتی ہے. یعنی یہ حدیث کی ایک عام تعریف ہے جس سے ہر آدمی واقف ہے اور جو تھوڑا بہت بھی دین سے متعلق ہے ہوتا ہے کہ یہ رسالت میں آپ صلی اللہ علیہ وسلم نے اگر کوئی بات فرمائی ہے، کسی شخص نے سنی اسے بیان کر دیا. رسالت میں آپ صلی اللہ علیہ وسلم نے کوئی کام کیا ہے، کسی شخص نے اس کو دیکھا ہے، اس نے آگے اس کو بیان کر دیا. میں نے یہی معاملہ اس طرح بھی ہوا ہے کہ حضور نے کوئی کام دیکھا اور اس کے بارے میں کوئی نکیر نہیں، اس پر کوئی منفی تبصرہ نہیں کیا، اس کام کے بارے میں کوئی ایسی بات نہیں کہی جس سے اس کی نفی ہوتی ہو، تو اس کو تقریر کے طور پر بیان کر دیا جاتا ہے. تقریر کا مطلب یہ ہوتا ہے کہ یہ چیز برقرار رکھی ہے، یعنی اس پر رسول اللہ صلی اللہ علیہ وسلم کو کوئی اعتراض نہیں ہے، آپ نے اس کو غلط نہیں قرار دیا. تو حدیث کی تعریف عام طور پر یہ کی جاتی ہے کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم کے قول و فعل اور تقریر و تصدیق کی روایت ہے. میں نے یہ جو کچھ بھی سنت کے بارے میں ایک لمبی بحث کی اور اس میں بہت کچھ دراز رکھی ہوئی، اس سے یہ واضح کرنا مقصود تھا کہ سنت تو بالکل قرآن مجید کی طرح متعین بھی ہے اور بغیر کسی اختلاف کے امت میں رائج بھی ہے. حدیث کا معاملہ یہ نہیں ہے، یعنی حدیث تو رسالت میں آپ صلی اللہ علیہ وسلم کے کیونکہ قول و فعل اور تقریر و تصدیق کا ریکارڈ ہے، اور یہ لوگوں نے اپنے ذوق سے اور بڑی حد تک اپنے شوق سے مرتب کر ڈالا ہے، تو ظاہر ہے کہ اس کے نتیجے میں بہت کچھ اختلافات اس میں ہو گئے. ایک چیز کو ایک آدمی مانتا ہے، دوسرا آدمی نہیں مانتا، ایک آدمی گجرا کرتا ہے، دوسرا آدمی اس قابل قبول سمجھتا ہے. یعنی یہ ایک پوری دنیا ہے، ہم اس دنیا کا مطالعہ کرنے نکل رہے ہیں کہ اس میں کیا کچھ ہوا ہے. تو اس سے پہلے کہ میں حدیث کی اہمیت کے بارے میں گفتگو کروں یا آپ کو یہ کہ اس میں کیا چیزیں میرے نزدیک ہیں اور کیا نہیں ہیں، ایک مختصر سا تعارف میں یہ کرا دیتا ہوں آپ کو کہ ہمارے پاس اس معاملے میں جو کچھ موجود ہے اس کی کیا نوعیت ہے، تاکہ ایک تصویر پہلے سامنے آ جائے، اس کے بعد ہم اس پر اصولی گفتگو کریں. پہلی چیز جو سمجھ لینی چاہیے وہ یہ ہے کہ خود رسالت میں آپ صلی اللہ علیہ وسلم نے اپنی حدیث کے بارے میں، یعنی حدیث تو ایک اصطلاح ہے، حدیث کا مطلب ہوتا ہے گفتگو بات چیت، وہ ایک جامع اصطلاح بن گئی بعد میں، اس میں فعل کی روایت بھی آ گئی، تقریر و تصویر کی روایت بھی آ گئی، ورنہ تو عربی زبان میں بات کے معنی ہے. تو آپ اصطلاح کو اصطلاح کے طور پر لے لیجیے، باتیں آپ کرتے تھے یا کسی موقع پر کوئی چیز ارشاد فرماتے تھے، اس کے بارے میں بھی کچھ خود کہا، یہ ایک سوال پیدا ہوتا ہے، یعنی خود آپ نے بھی کوئی اس کے بارے میں اہتمام کیا ہو، کوئی بات کہی ہو، کوئی اس طرح کی چیز کی ہو. سارے ذخیرہ روایات کو پڑھنے کے بعد، یعنی میں اطمینان کے ساتھ یہ بات کہہ سکتا ہوں کہ سارے ذخیرہ روایات کو پڑھنے کے بعد کل چار چیزیں جو خود حضور سے اس معاملے میں ثابت ہوئی. آپ کہتے ہیں چار روایات، اچھا میں نے اس میں یہ تفریق بھی نہیں کی کہ سند کے لحاظ سے یا صحت کے لحاظ سے ان کا کیا درجہ ہے، جو کچھ ہے کر رہا ہوں، کل چار روایات. ایک روایت وہ ہے جو بہت شائع ہو جائے ہیں، تاریخ میں بھی بیان ہوئی ہے، حدیث کی کتابوں میں بیان ہوئی ہے، رسالت میں آپ صلی اللہ علیہ وسلم نے جب الوداع کے موقع پر خطبہ دیا تو آپ نے اس خطبے کی اہمیت کے پیش نظر یہ فرمایا کہ فلیبلغ الشاہد ہے کہ بھائی یہ جو کچھ میں نے کہا ہے جن لوگوں نے اس کو مجھ سے سنا ہے جو اس وقت موجود نہیں ہے وہ ان تک پہنچا ہے. یعنی ظاہر ہے کہ یہ ایک موقع ہے کہ جس میں آپ نے اپنی بات کے بارے میں یہ کہا کہ یہ دوسروں تک پہنچا دی ہے. بڑی فطری چیز ہے, اس کی وجہ یہ ہے کہ رسالت میں آپ صلی اللہ علیہ وسلم نے یہ خطبہ آخر لوگوں کو کچھ کہنے کے لیے دیا. دین بہت بنیادی حقیقتیں تھیں جن کی جانب اس خطبے میں توجہ دلائی گئی تھی. وہ ایک طرح سے آپ کا ودائیہ خطبہ بھی تھا, یعنی اس کا موقع پھر نہیں آنے والا تھا کہ سارے مسلمان جو اس وقت صحابہ کرام جو ایک جگہ جمع ہوں سب کے ساتھ آپ گفتگو کرنا ہے, اور بہرحال سب جمع بھی نہیں, یعنی ایسے لوگ یقیناً کہ جو نہیں اس موقع کے اوپر آ سکے. ایک بڑی کثیر تعداد تو یقیناً آ گئی لیکن بہت سے لوگ نہیں آ سکے. تو وہ باتیں نہایت اہمیت کی حامل, یعنی ان میں کوئی ایسی چیز نہیں تھی کہ دین کے کانٹینٹ میں کوئی اضافہ حضور نے کر دیا. باتیں اہم تھی, دین کے بارے میں توجہ آپ نے دلائی بعض چیزوں کی جانب, تو اس موقع کے اوپر یہ ایک بات یہ ہے جو آپ نے فرمایا. ایک دوسری جو روایت اس معاملے میں ہے وہ یہ ہے کہ تسمعون و یسمع منکم و یسمع ممن یسمع منکم. ایک حضور نے کہا کہ بھائی تم لوگ میری باتیں سنتے ہو, بعد میں آنے والے تم سے میری باتیں سنیں. یعنی یہ بالکل ایک فطری چیز ہے. آپ نے یہ محسوس کیا کہ یہ لوگ تو مجھ سے براہ راست دین پوچھ بھی لیتے ہیں, کوئی بات سن بھی لیتے ہیں, ظاہر ہے کہ بعد میں آنے والے لوگ ان سے سنیں گے. تسمعون و یسمعون ان کو تم مجھ سے سنتے ہو, بعد میں آنے والے تم سے سنیں گے. و یسمع ممن یسمع ان کو اور جو تم سے سنیں گے ان سے پھر بعد والے سنتے رہیں گے. یعنی یہ میری باتیں بہرحال پہنچنی تو ہیں ہی لوگوں تک. تیسری روایت میں اس سلسلے کی ہے کہ نظر اللہ عمران سمع مقالتی فرعا حتی یودیا الی من لم یسمع. اللہ تعالیٰ اس شخص کو تازگی عطا فرمائے جس نے میری بات سنی پھر اس کو اچھی طرح محفوظ کر دی. میری بات سنی اور سمجھ لیا, اس کو فرعا اس کو اچھی طرح محفوظ کر لیا سمجھ لیا, اور پھر جس نے نہیں سنی ہوئی تھی اس تک اس نے اس کو پہنچا دی. اللہ تعالیٰ اس کو تازگی عطا فرمائے, اللہ تعالیٰ اس پر کرم فرمائے. اچھا چوتھی چیز جو ہے وہ آپ نے اپنی باتوں کے بارے میں منفی نوعیت کی تھی. فرمایا من کذب علی متعمدا فلیتبوا ما قالوا من النار. یعنی اگر کسی شخص نے میری طرف کسی بات کی نسبت کر دی اور وہ جھوٹ تھی, جانتے بوجھتے اس نے میری طرف کسی جھوٹ کی نسبت کر دی. جانتے بوجھتے کی شرط اس لیے ہے کہ بعد میں جو کچھ روایت ہوا ہے اس میں ظاہر ہے کہ ایک آدمی ممکن حد تک ہی کوشش کر سکتا ہے کہ وہ نسبت کی تحقیق کر لے, لیکن جس نے سب سے پہلے بات سنی ہے وہ تو بہرحال یا جانتے بوجھتے جھوٹ باندھے گا یا پھر بھول گیا کوئی غلطی اس سے ہو گئی اور اپنی طرف سے اسے اطمینان ہے کہ میں جانتے بوجھتے یہ کچھ نہیں کر رہا. تو جس نے جانتے بوجھتے کوئی جھوٹی بات میری طرف منسوخ کی اس کو اپنا ٹھکانا جہنم سمجھنا چاہیے. یعنی یہ باتیں ہیں اسلام میں. پہلی چیز تو یہ ہے کہ رسالت میں آپ صلی اللہ علیہ وسلم سے جو کچھ ہم کو حدیث کے ذخیرے میں خود آپ کی روایات کے بارے میں یا آپ کی باتوں کے بارے میں ملتا ہے وہ یہ چاہیے. ایک پانچویں بات اگرچہ اس طرح برائے اس متعلق تو نہیں ہے, وہ یہ ہے کہ ایک زمانہ ایسا تھا کہ جس میں حضور نے ایک اور منفی کام یہ کیا کہ لوگوں کو حدیث لکھنے سے روکا. یعنی ابتدا بعض لوگ نبی صلی اللہ علیہ وسلم کی باتیں لکھ لیتے, یعنی ظاہر ہے کہ یہ بڑی فطری چیز ہے, فطری جذبہ بھی ہے اور بڑی فطری چیز بھی, لکھ لیتے تھے. حضور صلی اللہ علیہ وسلم نے لوگوں کو روکا اس سے کہ اس سے قرآن مجید کے ساتھ اختلاف کرنا شاید. تو آپ کہہ سکتے ہیں کہ یہ ایک پانچویں چیز بھی اس معاملے میں شامل کی جا سکتی ہے کہ اپنی بارے میں جو کچھ بھی آپ نے فرمایا وہی ہے. ایک چیز یہ. اچھا اس کے بعد اب آگے یہ ہے کہ یہ جو کچھ بھی فرمایا گیا وہ بیان ہونا شروع ہو گیا. یعنی یہ بڑی فطری چیز ہے کہ بیان ہونا شروع ہو گیا. حضور صلی اللہ علیہ وسلم سے کسی نے کوئی بات سنی بیان کر دیا, اس کا جی چاہا بیان کر, محسوس کیا اس نے یہ دستور کر. صحابہ کرام میں سے دونوں طرح کے بزرگ ہم کو ملتے ہیں, یعنی وہ بھی کہ جو اس معاملے میں بہت فیاض تھے, سنتے بھی بہت تھے بیان بہت کر رہے تھے, جیسے ابو ہریرہ رضی اللہ عنہ، اور وہ بھی کہ جو اس معاملے میں حد درجہ محتاط، یعنی سنتے تو تھے اور گوشے اپنے ہوشی سے سنتے تھے، لیکن بات کو بیان کرنے کے معاملے میں حد درجہ احتیاط کرتے تھے، اور یہ کہتے تھے کہ یہ ذمہ داری بہت بڑی ذمہ داری ہے، مطلب یہ ہے کہ کوئی بات ہم حضور کی طرف منسوب کر دیں، وہ درست نہ ہو، بات سمجھ لگ گئی ہو، ہم بھول گئے ہوں، ان میں ہمارے دل قدر ہے، یعنی حضرت ابو بکر صدیق رضی اللہ عنہ، حضرت عمر رضی اللہ عنہ، یہ اس معاملے میں غیر معمولی طور پر محتاط بزرگ. تو پہلے مرحلے میں تو یہ تھا کہ صحابہ کرام کسی موقع کے اوپر یا کسی مجلس میں یا کسی نے کوئی سوال کر دیا بات بیان کر دیتے، یعنی میں نے سارے ذخیرے کو جب دیکھا تو میں نے یہ محسوس کیا کہ سوائے چند بزرگوں کے باقی لوگوں کا معاملہ یہ نہیں تھا کہ وہ لوگوں کو بات سنانے کے لیے بےتاب بیٹھے ہوتے تھے، یعنی کوئی موقع پیدا ہو گیا، کوئی سوال سامنے آ گیا، کسی مسئلے کے بارے میں گفتگو ہو گئی، یا کسی آدمی نے کوئی استفسار کر لیا، پوچھ لیا، یا حضور کے بارے میں ذکر گفتگو کی کوئی مجلس ہو رہی ہے اور اس میں بات باتیں دے رہے، بحث آ گئی، یعنی آپ ساری روایات کا استفسار، تو یہی صورت اس میں سامنے آتی ہے، ایک دو لوگوں کے سوا کہ جو اس میں بہت بیان کرتے ہیں، یعنی جہاں موقع ملتا ہے وہ بیان کر دیتے ہیں کہ ہم نے حضور کو یہ دیکھا ہے، ہم نے حضور کو یہ سنا. اس میں بھی وہی صورتحال ہے کہ جو جلیل القدر صحابہ ہے وہ پہلے ہی رویے پر ہے، یعنی ایسا ہی ہوتا ہے کہ رب ہو سید صدیق ہوں یا سید عمر رضی اللہ عنہ ہوں یا سیدنا معاذ بن جبل ہوں یا سیدہ عائشہ ہوں، کہ کوئی مسئلہ پیدا ہو گیا تو بات ہو گئی، اس کے بارے میں کوئی ان کے پاس بات موجود ہے تو بیان کر دیتے ہیں، عام طور پر ہی ہوتا ہے. معاملہ جو ہے یہ اسی فکری طریقے سے آگے چلا. اب جب آگے چلا تو ایک آدھ نسل کے بعد ہی اس میں لوگ ہائے ہونے شروع ہو گئے. یعنی پہلے تو یہ تھا نا کہ سید ابو بکر صدیق یہ کہتے ہیں کہ یا حضور نے یہ فرمایا تھا، یا حضور کے سامنے یہ ہوا اور آپ نے اس پر کوئی نکیر نہیں کی، پہلا مرحلہ یہ. اب یہ ہو گیا کہ بیان کرنے والا یہ کہتا ہے کہ فلاں صاحب نے مجھے بتایا کہ ایسا ہوا، یعنی یہ درمیان میں لوگ، جیسے جیسے زمانہ گزرا تو درمیان میں لوگ حائل ہونے شروع ہو گئے. یہ جب لوگ حائل ہونے شروع ہو گئے تو محتاط لوگ یہ بتا دیتے تھے کہ میں نے یہ بات فلاں سے سنی ہے، اور وہ کہتے تھے کہ انہوں نے فلاں سے سنی، لیکن محتاط لوگوں میں سے بڑے جلیل القدر لوگ تھے جو اس کی بھی کوئی ضرورت محسوس نہیں کرتے، یعنی وہ کوئی بات اگر ان کے خیال میں ٹھیک ہے اور وہ مطمئن ہے اس کے اوپر تو وہ یہ کہہ دیتے تھے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے یوں فرمایا، اور یہ نہیں بتاتے تھے کہ درمیان میں کون لوگ ہیں جنہوں نے یہ بات بیان کی. یعنی اس میں ہمارے بہت جلیل القدر امام مالک کی محتاط ہمارے پاس موجود ہے، وہ بعض موقعوں کے اوپر یہ کہہ کے روایت بیان کر دیتے ہیں کہ بل مجھے رسول اللہ سے یہ بات پہنچی ہے، یہ نہیں بتاتے کیسے پہنچی، ظاہر ہے کہ ان کی براہ راست ملاقات تو حضور صلی اللہ علیہ وسلم سے نہیں ہوئی، لیکن وہ کہہ دیتے ہیں کہ مجھے یہ بات پہنچی حضور سے. اچھا اسی طریقے سے بعض اوقات وہ یہاں تک کر دیتے ہیں کہ یہ کہہ دیتے ہیں کہ بلغنی امن اثق، مجھے ایک ایسے شخص سے یہ بات معلوم ہوئی ہے جس میں مجھے اعتماد ہے، یعنی آپ کو نہیں بتائیں گے وہ کہ وہ کون آدمی ہے، مجھے اعتماد. تو ابتدائی زمانے میں تو یہ طریقہ بھی رہا، اس طریقے سے بھی لوگ بیان کر دیتے تھے. اب حائل ہو چکے ہیں ایک دو تین چار لوگ درمیان میں، لیکن صورتحال یہ ایک دور وہ. یہ جو زمانہ ہے اس زمانے میں یہ خیال کیا جاتا ہے کوئی زیادہ خرابی بھی نہیں تھی، یعنی لوگ بھی اچھے تھے، قریب کا دور تھا، کوئی ایسی بات جو نبی صلی اللہ علیہ وسلم کی طرف نسبت دے کر بیان کر دی جائے اور ٹھیک نہ ہو، چلتی بھی کمی تھی، یعنی کم ہی تھی، کا مطلب یہ سمجھ یہ مطلب نہیں چلتی تھی، لیکن یہ کم ہی چلتی، ایک زمانہ ہو. اس کے بعد یہ ہوا کہ فصل زیادہ ہونا شروع ہو، یعنی آپ درمیان میں دو تین چار لوگ آ گئے، اور یہ معلوم ہونا شروع ہوا کہ معاملے کی نوعیت تو بہت خراب ہو گئی، یعنی ایسے لوگ ہیں کہ جو بے شمار روایتیں بیان کر رہے ہیں اور یہ معلوم ہوتا ہے کہ بالکل جھوٹ بول رہے ہیں، روایتیں کھڑ کے بیان کر رہے ہیں، یعنی نوبت یہاں تک پہنچ گئی. رسالت معاذ صلی اللہ علیہ وسلم کی طرف کسی جھوٹ کی نسبت کیسی چیز ہو سکتی ہے، یعنی اس میں ایسے ایسے پہلو داخل ہو گئے کہ آپ حیران ہوں گے کہ بہت سے لوگوں نے تو حدیث گھڑنے کو دین کی خدمت سمجھ لی، یعنی انہوں نے یہ کہا کہ اچھا اگر دین کی طرف رغبت دلانے کے لیے کوئی روایت حضور کی طرف منسوب کر کے بیان، مؤثر ہو جائے گی نا، تو میں آپ بیان کریں گے تو ہمارے کیا حیثیت ہے،
یہ کہا جائے کہ حضور نے یہ بات کہی تھی، کیا کہنے، تو دین کی خدمت ایک محرک بن گئی. یعنی ایک زمانہ وہ بھی آ گیا کہ دین کی خدمت کے محرک سے باقاعدہ لوگوں نے روایتیں بیان کرنی شروع کی. میں نے اس کی مثال آپ کو دی تھی کہ یہ جو بے شمار روایتیں بیان کی جاتی ہیں، کسی آدمی نے قرآن مجید قرآن سورہ پڑھی تو اس کو یہ حاصل ہو جائے گا، یہ پڑھی تو اس کو یہ حاصل ہو جائے گا، اس کے بارے میں ہو گیا یہ تحقیق کے بعد کہ کون صاحب یہ کرتے ہیں. ان سے ملاقات بھی ہو گئی محققین کی، اور انہوں نے کہا کہ میں نے یہ کہا تھا کہ لوگ حدیث میں ذرا پڑھنے لگ گئے، قرآن کم پڑھتے ہیں، ذرا لوگوں کو رغبت دینے لگ گئے قرآن پڑھنے کے بعد، اور یہ کام انہوں نے کر دیا. اچھا، پھر جیسے جیسے زمانہ دور ہوتا چلا گیا، تو زمانہ دور ہوتا چلا گیا اور مسلمان پھیلتے چلے گئے، نئے نئے لوگ مسلمان ہو رہے تھے. تو وہ لوگ جو روایت بیان کرتے تھے یا کوئی حدیث بیان کرتے تھے، ان کی قدر و منزلت بہت بڑھ گئی. یعنی کسی آدمی کے بارے میں یہ معلوم ہو جاتا تھا کہ یہ صاحب ہیں جن سے ہمیں حضور کی کوئی بات معلوم ہو سکتی ہے، لوگ ٹوٹ پڑتے تھے. اس سے عزت کا بازار بھی بہت گرا ہونے لگتا. تو ایسے لوگ میدان میں اترے کہ جن کا خیال یہ تھا کہ اچھا دو چار پانچ دس روایتیں گر گئے، اگر سوسائٹی میں یہ مقام مل سکتا ہے. موجودہ زمانے میں دیکھے نا آپ، مذہبی لوگوں کا خیال یہ ہے کہ سیاست کر کے اگر اخبار میں خبر سک سکتی ہے تو تاریخی میں نہیں. تو یہ محرکات تو دنیا میں ہمیشہ ہے. ایک بڑا محرک پیدا ہو گیا اور اس کا نتیجہ یہ نکلا کہ بہت سے لوگوں نے، اچھا اس کے بعد ایک تیسری صورت یہ پیدا ہوئی کہ بعض جو صوفی مزاج لوگ ہوتے ہیں، بڑے نیک قسم کے مزاج کے لوگ، اس زمانے میں ہمارے محدثین نے بھی ان کو صالحین سے تعبیر کیا. تو یہ لوگ بیٹھے ہوتے تھے، لوگوں کی اصلاح کرنا ہوتی تھی، انہوں نے لوگوں کے پاس آ جاتے تھے، اپنے مسائل بیان کرتے تھے، تو وہ اس میں کوئی زیادہ مسئلہ نہیں محسوس کرتے تھے کہ جو سنی سنائی بات ہے اگر حضور کی طرف نسبت ہو کر، یعنی آخری درجے میں غیر محتاط. اور اس آخری درجے میں غیر محتاط ہونے کی حد یہ ہے کہ آپ جب، ابھی میں ذکر کروں گا آپ کے سامنے جو ابتدائی دور کی ہماری تصنیفات ہے جن میں محققین نے پھر یہ سارا مواد جمع کیا ہے، ان کو پڑھتے ہیں تو وہ یہ بتاتے ہیں کہ جی ہم نے ایسے ایسے لوگ دیکھے ہیں کہ سارا سارا دن اور ساری ساری رات مسجد نبوی کے ستونوں کے پاس بیٹھ کے عبادت کرتے ہیں، اور لوگوں کا خیال یہ ہے کہ اگر یہ دعا کریں نا کہ یہ ستون ٹل جائے تو ایسے نیک ہیں کہ ٹل جائے گا، لیکن جتنے نیک ہیں اتنا ہی حدیث میں جھوٹ ہوتا ہے. بلکہ امام مسلم کے الفاظ میں کہ الکذب علی السنتین، معلوم ہوتا ہے کہ جھوٹ ان کی زبانوں کے اوپر باقاعدہ دریا کی طرح رواں ہو، یعنی بے تکلف جو بات بھی مل گئی بیان کر دی. اور اس زمانے میں کیا کچھ بیان کیا وہ تو خیر ظاہر ہے کہ ماضی کا حصہ بن گیا. اس کا بہترین نمونہ ہمارے پاس غزالی جیسے جلیل القدر صوفی کی احیاء العلوم، یعنی احیاء العلوم کے بارے میں یہ بات بڑے اطمینان کے ساتھ کہی جا سکتی ہے کہ مثلا آپ کو ایک روایت ہے نا، بڑی گھڑی ہوئی روایت ہے مثال کے طور پر، یا ضعیف روایت ہے یا کوئی اس کی حیثیت نہیں، آپ کو کہیں آپ نے پڑھ لی اور آپ کو اب یہ تجسس ہے کہ یہ کس کتاب میں ملے گی، تو آپ اطمینان سے غزالی کے احیاء العلوم کو نہیں مل جائے. یعنی حالانکہ وہ دین کی بڑی اہم کتابوں میں سے ہے، اس میں پورا دین انہوں نے صوفیانہ تعبیر کے مطابق بیان کیا ہے، لیکن طبیعت کے اوپر کیونکہ یہ اثر موجود ہے کہ اس سے کیا فرق پڑتا ہے. بات تو ٹھیک ہے، اچھی بات ہے. چنانچہ یہ اتنی اچھی اچھی باتیں حضور کی طرف منسوب کر دی گئیں جو آپ نے کبھی نہیں کہی اس زمانے میں، ایسی اچھی اچھی باتیں کہ بعد میں ایک بزرگ نے ان سب باتوں کا مجموعہ مرتب کیا، یعنی گھڑی ہوئی باتیں جو حضور صلی اللہ علیہ وسلم کی طرف غلط منسوب کی گئی، انہوں نے ان کا نام رکھا النعل المصنوع، گڑے ہوئے موتی. یعنی باتیں بہت عمدہ، آپ تو وہ اعتراض نہیں کر سکتے، لیکن یہ کہ وہ حضور کی طرف منسوب کر رہی ہے اور جس کے گاؤں میں جو آیا اسے کہہ رہی ہے، یعنی یہ صورت پیدا ہو گئی. اچھا، ان میں سے جو یہ صوفی یا صالحین قسم کے لوگ تھے، ان میں سے بعض تو یہ کام بے احتیاطی کی وجہ سے کرتے تھے یا جان بوجھ کے بھی کر ڈالتے تھے، ترغیب ترہیب کے لیے لوگوں کو ٹھیک اصلاح کرنی ہے، اور بعض اتنے ناہید تھے اس معاملے میں کہ یہ واقعہ ہے کہ ان کو مغفر کہنا چاہیے. یہ محدثین خود بھی بیان کرتے ہیں کہ وہ اس کی صلاحیت ہی نہیں رکھتے تھے کہ فرق کر سکے. یہی وہ لوگ ہیں کہ میں جس طرح کے آگے چل کے ذکر کروں گا کہ جب محدثین نے کام کرنا شروع کیا، تحقیق کرنا شروع کی، تو یہی لوگ تھے کہ جنہوں نے پروپیگنڈا کرنا شروع کر دیا کہ یہ دیکھیے یہ بیٹھ گئے ہیں، بڑے بڑے سالے لوگ ہیں اور یہ بیٹھ کے اور غیبت کرتے ہیں. سارا غیبت کرتے ہیں کہ کیا مطلب، گورانیوں میں جا کر رہے ہوتے ہیں. وہ یہ کہتے تھے کہ یہ فلاں صاحب جو ہے جن کی طرف حدیث منسوخ کی گئی، جھوٹے تھے، یہ لپاٹیے تھے، तो उन्होंने कहा कि ये गीबत करते हैं, मतलब घेरा है ना किसी तरीके से, क्योंकि बाजी बाजी बारिश है बाबा हम बाजी बात वहीं पहुंच रही सारी की सारी। तो मुहद्दिसीन ने उसको जवाब दिया, उन्होंने बताया कि ये तो गीबत नहीं है, तो हमारा दीनी फर्ज है, यानी एक आदमी अगर रसूलुल्लाह की तरफ कोई बात मंसूख करता है तो वो फिर पेश करे अपने आप को और अपने किरदार और सीरत को, हम तो उसका जायजा लेंगे पोस्टमार्टम कर देंगे उसका। तो नौबत यानी यहां तक आगे। अच्छा, फिर अपनी जात को नुमाया करने की ख्वाहिश, यानी लोगों के अंदर जिस तरह मैंने अर्ज किया कि जब बड़े पैमाने के ऊपर तहसीन होने लग गई तो बाद लोग इस मैदान में उतरे, होना चाहिए ठीक है। ये जो दो सदी के करीब का ये जमाना है, इसमें बहुत से नए नुक्ता है नजर भी वजूद में आ गए दीन के मामले में, यानी इल्मे कलाम की बात वैसे छिड़ गई, कदरिया जहमिया फला और फला ये वजूद में आने लग गए। अब ये भी इंसान की एक बड़ी कमजोरी है कि जब वो कोई खास नुक्ता नजर इख्तियार कर लेता है तो उससे वो थोड़ा सा तासुब ही अपने अंदर पैदा कर ले, फिर उसका जी चाहता है ये ठीक साबित हो, अब वो दलीलें देगा, लेकिन सारे दलायल के बाद अगर वो ये कह दे कि ये रसूलुल्लाह ने फरमाया तो भाई फिर क्या कह देंगे, फिर तो सौ सुरार की एक लोहार की हो जाएगी ना, तय हो जाएगा मामला। तो ये मुहर्रिक बन गया, यानी जो जितने भी मुख्तलिफ मकातिब फिक्र पैदा हो रहे थे उन्होंने अपने अपने मौकिफ को साबित करने के लिए ये कर लिया। सबसे पहले जो हमारे यहां गिरोह पैदा हुए हैं और जिन्होंने बड़ी बहस छेड़ी है, जिसका जिक्र सहाबा इकराम के जमाने में आ गया, अब्दुल्लाह बिन उमर की बड़ी मशहूर रवायत है आ गया, वो कदरिया थे, यानी तकदीर का मसला जो है ये जेर बहस आ गया, अल्लाह ताला ने कितना पाबंद किया है, कितना जबर है, कितना इख्तियार है। चुनाचे सबसे ज्यादा नामाकूल रवायतें आपको इसी बात में मिलेंगी, उसकी वजह यह है कि इस मामले में बात दोनों ही जाने कुछ ना कुछ दलाल रखती थी, और जब उसमें एक्सट्रीमिज्म पैदा हुआ अब इंतहा पसंदाना तरीके की कोई बात मालूम होनी चाहिए, तब लोग खामोश होंगे। तो आप ये देखेंगे, अगर कभी आप तकदीर की रवायात को देखें तो आप ये मालूम करेंगे उसमें बिल्कुल यही सूरत है, यानी ऐसे ही खड़े उसमें। तो आप सर्च किया कि ये सारे मुहर्रकात हुए, इन मुहर्रकात ने लोगों ये तहरीक पैदा की कि अब आगे बढ़कर इस फन को तहकीक का मौजूद बनाया, यानी ये जो मैंने गुफ्तगू की है इसकी आप सामने रखी कि ये असल में ये मुहर्रकात ये अवामिल थे, वरना तो सादा सी बात है ना, हुजूर से कोई बात बयान करता तो करते रहते लोग, यानी कोई उस पर तहकीक की जरूरत नहीं थी इस मामले में, अगर लोग एहतियाती करते ये सब कुछ ना होता ठीक ही बात बयान हो रही। ज्यादा से ज्यादा ये है कि दरायतन देख लिया जाता कि बात कोई नामाकूल सी तो नहीं हो गई, समझने में दिक्कत तो नहीं हो गई, लेकिन जब ये सब हो गया तो फिर बहुत से लोगों ने अपनी जिंदगी इस मामले में लगा दी कि इस की तहकीक की, यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम से किसी बात की निस्बत की तहकीक की है। इसके नतीजे में हर हदीस दो तकसीम हो गई, हर रवायत जो थी वो दो हिस्सों में तकसीम हो गई, यानी हर रवायत जो हमारे सामने आती थी उसमें एक वो बात थी जो नबी सल्लल्लाहु अलैहि वसल्लम की निस्बत से बयान की जा रही थी, उसको इस्तलाह में मतन कहा जाने लगा, और एक वो सनद थी जिसमें बयान करने वाला ये कहता था कि ये बात मैंने फलाह से सुनी है, उसने फलाह से सुनी है, उसने फलाह से सुनी है, यानी इस जमाने में आके ये दोनों इस्तलाहात अब बननी शुरू हुई। हर रवायत को बयान करते वक्त ये भी बताया जाएगा कि ये कैसे पहुंची है, और फिर ये भी बताया जाएगा क्या पहुंचा, तो सनद अब बता ये होगा। अब सनद जो है यानी ये इस्तलाह बन गई, सनद वो सिलसिला वो चेन जिसके जरिए से बात पहुंचाई जा रही है, मतन वो बात जो रिवायत हुई, तो ये दोनों इस्तलाहें इसी दौर में वजूद में आई। अच्छा, जब ये दोनों इस्तलाहें वजूद में आई तो जाहिर है कि अब वो काम भी होना शुरू हो गया, यानी लोगों ने सनद को भी उघेड़ना शुरू किया, भाई ये साहब बयान करते हैं मैंने इनसे बात सुनी हो, कहते हैं इनसे सुनिए, तो ऐसे महक्कीकीन जो थे वो मैदान में निकले, उन्होंने कहा कि अच्छा हम तहकीक करते हैं कि ये जो साहब है ये कौन है, हम बयान कर रहा था एक आदमी, यानी एक आदमी मिसाल के तौर पर बगदाद में आया, उसने आके ये बयान किया जी मैंने फला और फला और फला से बात सुनी, फला फला कौन है, यानी ये किन के नाम ले लिए हैं इसने, तो ये जो नाम क्या है, कुनियत क्या है, बंदा कौन सा है, कहां पाया जाता था, इस आदमी की सीरत का किरदार क्या है, इसकी मुलाकात साबित है या नहीं साबित है, ये तहकीक उन्होंने करना शुरू कर दी। ये जो तहकीक थी यानी ये तय करना कि आदमी ठीक है या नहीं, ये तय करना आदमी कौन है, ये बात तय करना कि आदमी का किस तरीके से तारुफ इन तक पहुंचा है, मुलाकात है या नहीं, ये सब कुछ जो कुछ होता, इससे जो फन वजूद में आया, जिस तरह सनद और मतन की दो इस्तलाहात वजूद में आई, इसी तरह इस सारे अमल से भी एक फन वजूद में आया जिसको अल जरह व तादील कहते हैं, यानी जरह का मतलब है किसी आदमी के किरदार की खामियां बताना, ये बताना कि ये साहब जिनके बारे में ये बात कही जा रही है, ये तो एक मुगफ्फर बुद्धू थे, मजदूर थे, घर में बैठ के बातें बना लिया करते थे या घड़ते थे, ये झूठे और लपाटी दास्तान गो थे, तो ये क्या होगी जरा। और अगर तहकीक से ये बताया जाए कि नहीं, नहायत सकारी महजब आदमी थे, दीन के मामले में बिल्कुल वाजे जगह पर खड़े थे, इनके बारे में कोई बात कहना मुमकिन नहीं है, रिसालत मार्ग से वसलम की समझ के बयान करते थे, ये क्या चीज है? यह तादील, तादील किसी को सिका करार देना, आदिल करार देना, किसी के किरदार की तौसीक करना और जरा उसे मजबूर करार देना, तो ये हुआ। अच्छा, इसके नतीजे में जो फन वजूद में आया जरा तादील का, इसको एक दूसरी इस्तलाह से भी लोगों ने तादील किया, तो मारिफत और रिजाल, यानी ये भी एक फनी इस्तलाह के भाई ये फन जो है ये मारल का फन है। एक तरीका यह था कि उसके दोनों पहलुओं को बयान कर दिया जाए, मनफी जरा वत तादील, और दूसरा तरीका यह था कि यह बयान किया जाए कि लोगों को मारे का फन है ये मारिफत और रिजाल, लोगों की मारिफत पहचान पैदा, लोग मजहूल न रहे, मालूम हो जाए कौन है, किसने हुजूर की तरफ ये बात मंसूख कर दी है, तो ये फन पैदा होना शुरू हुआ। अब जाहिर है कि ये फन जब पैदा होना शुरू हुआ तो पहले मरहले में तो ये लोगों के हाफिजों ही मौजूद होता था, यानी जो लोग तहकीक कर रहे थे वो अपनी तहकीकात को अपने शागिर्दों के सामने बयान करते थे, और जो उनके शागिर्द लोग थे वो उनकी बात कुछ लिख लेते थे, कुछ याद कर लेते थे, यानी इसी फितरी तरीके से ये फन पैदा होना शुरू हुआ। लेकिन इंसान को अल्लाह ताला ने जो सलाहियत दी, जैसे उसने अपनी किताबों के बारे में भी किया कि जुबानी तालीमात नहीं, बाद में कलम ईजाद हुआ तो फिर अल्लाह ताला ने लिखकर बात बयान की, तो ये सब कुछ फिर लिखा जाने लगा, जो कुछ भी जब ये लिखा जाने लगा तो इसमें किताबें वजूद में शुरू हो गई। यानी बाद लोगों ने तो ये किया कि सबसे पहले तो सहाबा किराम, यानी जो अवलीन कड़ी है, सबसे पहले तो उनका मसला पैदा हो गया, सहाबी कौन है, यानी कौन है कि जिसकी तरफ ये बात मंसूख की जा रही है, क्योंकि बाज सहाबा किराम तो गया आफ्ताब की तरह अपनी रोशन शख्सियत के साथ मौजूद थे, लेकिन ऐसे भी तो सहाबा किराम ऐसे लोग ज्यादा वाकिफ नहीं थे, ज्यादा उनके साथ वाकफियत नहीं थी। तो इसमें जो सबसे अहम किताब सबसे पहले हमारे सामने आई वो इब्ने साद की तबकातुल कुबरा, यानी तबकातुल कुबरा जो है इब्ने साद की, ये सहाबा किराम का तस्करा, सहाबा किराम के हालात इसमें जमा किए गए हैं, उनके बारे में मत पैदा की गई, यानी आप अगर उस किताब को खोलें तो आपको सहाबा किराम की तारीख, उनका पस मंजर, हुजूर से उनका ताल्लुक, उनकी जिंदगी के अहम वाकियात, ये आपको उस किताब मिल जाए, और अच्छी किताब है, उसका कोई शक नहीं। अच्छा, फिर उसके बाद जो इसमें दो किताबें इमाम बुखारी की भी गैर मामूली अहमियत रखती हैं, एक तो उनकी सही है हदीस की किताब है, उनकी एक तारीखुल कबीर है और एक किताबुल कुना है। तारीखुल कबीर में उन्होंने असल में रावियों के हालात बयान किए, सहाबा किराम के भी हैं, दूसरे लोगों के भी हैं, और फिर किताबुल कुना जो है उसमें एक मसला पैदा हो जाता है उनके नाम का, वो आजकल में बहुत पैदा हो रहा है, आजकल के जमाने में भी यह है कि वो नाम उसका लिखा होता है अलहाज फलां और फलां, और एफबीआई के लोग से हाज नाम है, और जैसे ही वो बताते तो मालूम होता है कि यहां तो अलहाज ही हाज पाए जाते हैं, तो इस तरह के मसाइल पैदा होने शुरू हो गए नाम के बारे में, क्योंकि नाम अरब आमतौर पर जब रखते हैं तो वो नाम होता है, जैसे हुजूर का नाम अहमद है, एक लकब होता है जैसे हुजूर का लकब मोहम्मद है, एक कुनियत होती है जैसे हुजूर की कुनियत अबुल कासिम। अब अगर पूरा नाम बयान किया जाए तो यूं बयान किया जाए कि अबुल कासिम मोहम्मद अहमद, ये होना चाहिए पूरा का पूरा। इसमें सबसे ज्यादा मसला कुनियत पैदा करती है, यानी नाम तो है जो है, बिलमूम जिक्र करने वाला क्या कुनियत के लफ्ज से जिक्र करें, यानी अरबों में किसी आदमी का अगर आप नाम लेना चाहते हैं तो ज्यादा जो महजब तरीका है वो ये है कि कुनियत से उसका जिक्र करें नाम, और अगर उसके बाद आप दूसरे दर्जे में आ गए हैं तो फिर नाम के बजाय लकब ले, यही वजह है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मामले में मोहम्मद की बहुत शोहरत हो गई, लकब है ना वो, और अहमद ये कम इस्तेमाल होता है, इसलिए कि नाम लेने का अरबों के यहां रिवाज नहीं, नाम हुजूर का अहमद ही है जो माने रखा है, वो यही नाम है, ये तो लकब है जो बाद में उनके दादा ने जब पैदाइश का सुना रख दिया। तो किताबुल कुना यानी कुनियतें इसमें जेर पैसा है ताकि लोग पहचान लिए जाए कि भाई फला कुनियत वाला कौन है, फला वाला कौन है, बड़ा काम किया लोगों ने। अच्छा, इसी तरीके से फिर एक बड़ी अहम किताब इस सिलसिले की जो है वो इमाम ज़हबी की तबकातुल उफाज है, तस्करतुल उफाज और तबकातुल उफाज दोनों नामों से मारूफ है, वो है इमाम बुखारी की एक और किताब जो है वो अज़ज़ुआफा उस्सगीर भी, यानी उसमें उन्होंने ये इल्जाम किया कि जिन रावियों को वो ज़ईफ समझते हैं उनको उन्होंने बयान कर दिया, ताकि आपको एक ही जगह उनके हालात मिल जाए, यानी जितने भी इस मामले में काबिल दस्त अंदाजी पुलिस हो सकते हैं वो एक जगह इकट्ठे कर दिए मालूम है। इसी नाम की किताब किताबुज़ुआफा के नाम से, यानी जरा थोड़े नाम के फर्क के साथ, वो इमाम नसाई की भी है। अच्छा, सहाबा की किताबों में से बाद के जमाने में इब्न अब्दुल बर ने एक बड़ी मशहूर किताब लिखी, अल इस्तियाब फी मारिफतुल असहाब। इस वक्त हमारे पास तबकातुल कुबरा भी छप गई है, मिलती है, बड़े इब्तदाई जमाने की, ये बाद के जमाने की। तो बाद के जमाने में इब्न अब्दुल बर ने अल इस्तियाब फी मारिफत, ये हुजूर के सहाबा के हालात लिखी। अच्छा, फिर इब्न असीर ने, ये भी बहुत बाद के जमाने के हैं, उसदुल गाबा फी मारिफत सहाबा लिखी, ये भी इसी पर है, इसी पर फन था, उसदुल गाबा फी मारिफत सहाबा इनकी किताब का नाम है। अच्छा, फिर बहुत बाद के जमाने में इब्न हजर ने, ये जो बुखारी के शारे हैं, उन्होंने एक किताब लिखी अली साबा फी तमीज सहाबा। ये यूं समझ लीजिए कि इब्तदाई दौर में जो हमारे पास सहाबा के बारे में या बाद लोगों के बारे में लिखी हुई है, ये जो किताबें हैं जो बाद में हमारे पास अब आती हैं, तहजीबुल कमाल और तकलीबुल तहजीब वगैरह, वो तो असल में इस सारे काम की लिसानुल अरब है, यानी बुनियादी चीजें जिनमें इब्तदाई काम हुआ और जो बाद में भी सामने आई, ये है जिनका मैंने आपसे तारुफ करा दिया। अब इनमें जो कुछ मवाद जमा किया गया, जो तहकीक की गई, इसके नतीजे में अब रवायतों को कैटेगराइज करना शुरू किया, यानी वही जुर्म जो मैं कर चुका हूं, जो पिछले दो तीन नशस्तों में मुझसे जाहिर हुआ है, तो ये काम करना शुरू किया, कैटेगराइज कर, एक रवायत तो ठीक है हुजूर की तरफ उसकी नस्बत है, उसको अब कोई जगह देनी चाहिए, तो इसके लिए अब इस्तला वजूद में सही, यानी जो रवायत सबसे ज्यादा काबिल एतमाद जरिए से उन तक पहुंची उसको उन्होंने सही की। इस्तलाह सही का मतलब उर्दू वाला सही नहीं होता, ये वो कहते भी नहीं, सही का मतलब है यानी उनकी इस्तलाह में सबसे ज्यादा काबिल एतमाद जराये से पहुंचने वाली रवायत, यानी रावी सिका और आदिल है, उसके बारे में कोई बहस नहीं हो सकती, उसके हाफजे उसको इत्कान कहते हैं, हिफ्स कहते हैं, उसमें कोई बहस नहीं हो सकती, यानी आदमी बिल्कुल ठीक है हर लिहाज से, सनद बिल्कुल मुत्तसिल है, ऐसा नहीं कोई कड़ी गायब हुई हो, बिल्कुल उसमें है। अच्छा, ऐसा नहीं है कि जो बात वो बयान है उस बात की उससे ज्यादा सिका लोग मुखालफत कर रहे हैं, या कोई और इल्लत उसमें नहीं पाई जाती, मतलब ये है कि कुरान के खिलाफ नहीं है, हदीस के खिलाफ, सुन्नत के खिलाफ नहीं है, इस तरह की कोई चीज में नहीं, अकल आम के खिलाफ नहीं है, यानी कोई इल्लत नहीं पाई जाती, कोई शुजूज नहीं पाया जाता, सनद में मुत्तसिल है, ये सब चीजें एक मुहक्किक के नजदीक अगर किसी रवायत में है तो उसको सही करार देंगे। अच्छा, एक चीज यानी रावी भी सिका है, आदिल है, ठीक, बड़ा अच्छा आदमी है, उसके बारे में जोड़ा नहीं हो सकता, सनद भी होती सकती, यानी कोई उसमें कड़ी गायब नहीं, लेकिन बीच में कोई एक आदमी ऐसे हैं जिनके बारे में ये कहना बड़ा मुश्किल है कि ये बात के समझने में, महफूज रखने में भी काबिल इतमान है, जिसको इस्लाम में कहते हैं दर्जाए इत्कानो हिफ्स, कैसे ये कमजोर है, तो रवायत को एक नाम दे दिया गया हसन, यानी जिस इसके अंदर बड़ा हुस्न तो है लेकिन इतना ही, तो अगर ऐसा नहीं है, यानी रवायत में सकाहत के एतबार से भी कुछ मसाइल मौजूद है, इतसाल में भी कोई मसला बन गया है और इसमें भी मसला बन गया, तो फिर वो रवायत सही चाहता हूं, यानी अब कमजोर है, ना तो हसन के दर्जे की और ना वो सही के दर्जे की, और अगर कमजोरी ही नहीं है महज बल्कि वाजे हो गया बिल्कुल, ये तो घर में बैठ के बहुत तस्नीफ फरमाई गई है, तो फिर मौजूद हो गई रवायत, तो ये बड़ी बड़ी इस्तलाहात यानी काफी है एक आम आदमी को जानने के लिए, बाकी रवायत की बेशुमार इसमें बयान कर देते हैं वो, लेकिन वो कोई ज्यादा अमली कदरों कीमत की नहीं, उनकी फनी कदरों कीमत अपनी जगह है, इसलिए मैं उनका जिक्र नहीं चलेगा, सही हसन ज़ईफ और मौजूद इनको जान लेना चाहिए, एक आम आदमी को भी मालूम कर लेना चाहिए कि जब सही मतलब क्यों, यानी सही का मतलब उर्दू वाला सही नहीं होता बल्कि ये उनकी इस्तलाह है, और जिस रवायत में जैसे मैंने बयान किया ये शरायत पाई है उसको सही करार दे देते हैं, हसन भी उनकी इस्तलाह है, यानी इसमें जो हुस्न है वो उसी के साथ वो बयान करते हैं, ज़ईफ मौजू ये उनकी इस्तलाह है। अच्छा, ये तो मामला है एक रवायत के बारे में कि इसकी सनद कैसी है, इसमें क्या बात बयान हुई है, उसको तहकीक करते हैं और ये इस्तलाहात उनके वजूद में आ गई। एक चीज जो है वो ये भी है कि रिवायत नबी सल्लल्लाहु अलैहि वसल्लम तक बगैर किसी इंकिता के पहुंचा दी गई, तो इसके अलग इस्तलाह वजूद में आई, आप सुनते होंगे ये मरफू रवायत है, یعنی اس کا صحیح یا حسن یا ضعیف سے کوئی تعلق نہیں. نہایت موضوع روایت ہے, پہنچا دیا آدمی نے رسول اللہ صلی اللہ علیہ وسلم, تو مرفوع ہو گئی. مطلب یہ ہے کہ اس نے ہمت کر کے پہنچا دی. آپ یہ نہیں کہہ سکتے پہنچی نہیں, ٹھیک پہنچائی غلط پہنچائی جھوٹ بولا جو بھی کیا, تو روایت مرفوع ہو گئی. اچھا یہ روایت جو ہے یہ اس نے پہنچائی, لیکن کس طریقے سے پہنچائی؟ اس طریقے سے پہنچائی کہ صحابی کو ٹانگ کر پہنچا دی, تو موقوف ہو گئی. یعنی ان کی جو اصطلاح ہے وہ یہ ہے کہ صحابی کو بیچ میں اگر کیا فرق پڑتا ہے اس سے, یعنی اگر نہ بھی ہو تو, اور اگر تابعی تک ہی پہنچی اور وہاں سے پہنچا دی گئی تو مقتوع. منقطع الگ چیز ہے اور مقتوع بالکل الگ چیز ہے. منقطع جو ہے وہ صحیح روایت کی سند کے اندر انقطاع ہوتا ہے, اور مقتوع یعنی مطلب یہ کہ روایت ہی تابعی تک رہ گئی ہے, تو اس کو اصطلاح میں وہ مقتوع کہتے ہیں. تو یہ بھی تین اصطلاحات جو ہیں ان کو ایک عام آدمی اپنی فنگر ٹپ پر رکھ سکتا ہے. مطلب یہ ہے کہ زیادہ اس میں نہ جائے, مرفوع ہے, موقوف ہے اور مقتوع روایت, یعنی حضور تک پہنچ ہو گئی, صحابی تک معاملہ رہا, مقتوع موقوف ہو گئی اور تابعی تک ہی معاملہ ختم ہو گیا, تو وہ مقتوع ہو گئی روایت. یہ تینوں اصطلاحات بھی ذہن نشین کر لیجیے. اچھا اس کے بعد ایک اور اصطلاح وجود میں آئی بعد کے زمانوں میں, اس کو ماہرین ایسے بیان کرتے ہیں کہ راویوں کے غیر مقتوع سلسلے سے روایت رسول اللہ تک پہنچ گئی, تو اس کے لیے انہوں نے مسند کا لفظ بولنا شروع کر دیا. یعنی یہ بھی ایک اصطلاح غیر مقتوع ہے, یعنی مرفوع میں تو غیر مقتوع کی شکل وہ تو پہنچ گئی, جیسے بھی پہنچ گئی, باڑی انڈس پر بیٹھ کر پہنچ گئی, ہاتھ پر بیٹھ کے پہنچ گئی, پہنچ گئی. لیکن یہاں یہ ہے کہ اس طرح اگر پہنچا دی گئی تو یہ مسند ہو گئی. اچھا اب ابتدا میں یہ ہوتا تھا جیسے حضرت عمر نے بھی کیا, ایک آدمی نے آگے حضور کے بارے میں روایت بن کو قسم کھاؤ میں نہیں قبول کروں گا, کہا نا. تو بعد کے زمانے میں بھی کچھ محدثین اس میں یہ کرتے تھے کہ بندے مل گئے ان کو تو وہ کہتے کہ چال اٹھاؤ, تو ٹھیک بات بیان کر رہے ہیں, ایسے نہیں قبول کرتے ان کی روایت. اسی طرح کی بعض اور بھی شرائط اس کو اصطلاح میں کہتے ہیں, بعض ملاحظات ساتھ شامل کر دیے گئے. یعنی کسی روایت کے معاملے میں تو سیدھا سادہ طریقہ تھا کہ فلاں بیان کی فلاں بیان کی, انہوں نے کہا نہیں قسم کھا کے بتاؤ, ہاتھ اٹھا کے بتاؤ, اچھا سلسلے کے بارے میں شرط بھی ساتھ عائد کر دی. اس طرح کی جو روایت ہو جس میں قسم کھائی گئی ہو, ہاتھ میں ہاتھ دے کر بیان کیا ہو اس کو کسی موقع پر کسی استاد کے سامنے, تو مسلسل کہنے لگتے ہیں. چنانچہ مسلسل الحلف اور مسلسل الید یہ قدیم زمانے کی اصطلاحات ہے, آپ کو قدیم کتابیں آپ پڑھیں گے تو وہاں ملیں گے. ہاتھ میں ہاتھ دے کے تسلسل قائم کیا ہے تو مسلسل الید ہو گئی, قسم اٹھا کے کیا ہے تو مسلسل الحلف ہو گئی. یعنی یہ بھی قدیم کتابوں میں چونکہ بہت ملتی ہے تو اس لیے میں نے اس کا ذکر کر دیا کہ ایسا نہ ہو کہ آپ پڑھیں اور معلوم ہو کہ یہ کیا چیز آ گئی. یعنی ہم تو مرفوع سے بھی واقف تھے, موقوف سے بھی واقف تھے, لیکن یہ ایک نئی چیز آ گئی. کچھ نہیں ہوتا, وہی روایت ہوتی ہے, اس میں کوئی ساتھ ایسی چیز شامل کر دیتے ہیں جس کے نتیجے میں ایک نئی اصطلاح اس کے ساتھ انہوں نے بنا کر لی. اچھا اسی طریقے سے ایک اصطلاح اور آپ کو ملے گی قدیم چیزوں کو پڑھتے ہوئے, جو روایتیں کی سند بہت عالی ہے. یعنی جس وقت روایتیں بہت پھیل گئیں تو بعض لوگوں نے یہ طے کرنا شروع کیا کہ اچھا اب یہ ہے کہ یہ روایت ٹھیک ہے, یعنی مثال کے طور پر ان سے شروع ہوئی تھی اور یہاں سے مل گئی اور مجھے مل گئی, تو میں ابھی کوشش کر رہا ہوں کہ یہ تو بندے چار ہیں رسالت پاک صلی اللہ علیہ وسلم کے درمیان, مجھے کسی ایسی جگہ سے مل جائے یا تین رہ جائیں یا دو رہ جائیں. ظاہر ہے کہ اس کے نتیجے میں اپرادھ کم ہوتے ہیں تو روایت کا درجہ بلند ہوتا ہے, اس کے نتیجے میں زیادہ قابلیت بات ہو جاتی ہے. تو یہ کم افراد کی چین تلاش کرنا یہ سند کو عالی بنانا ہے, یعنی اصطلاح میں اس کو کہا جاتا ہے. تو راجہ دیکھیے نا, امام بخاری بہت بعد کے زمانے میں ہے تو ان کی بھی 20 کے قریب روایات ایسی ہیں جس میں وہ تین تک لے آئے اپنی سند, تو ان کو ثلاثیات بخاری کہا جاتا ہے, یعنی اس میں سند کو وہ تین آدمیوں تک لے آئے. یہ بڑی تحقیق اور جستجو محنت کے بعد ہوتا ہے, یعنی آپ اطمینان سے بیٹھ جائیں گے اس کے لیے بڑا سفر کیا بعض لوگوں نے, معلوم ہوا کہ اچھا یہ آدمی کہتا ہے کہ میں نے فلاں سنی تھی, اگر میں فلاں کے پاس براہ راست چلا جاؤں تو ایک تو 11 درمیان میں سے, تو بعض اوقات 5 یا 6 کو وہ 3 میں یا 2 میں تبدیل, یہ معاملہ بھی ہوتا رہا. اچھا اس کے بعد کچھ چند چیزیں جو ہے وہ اسی صحیح کے حوالے سے مزید بھی بعض اصطلاحات سے آپ واقفیت حاصل کر لیں. कि अगर तो सनद जो है चेन जो है वो बिल्कुल जुड़ी हुई है, बीच में कोई छूटा हुआ नहीं, तो कहेंगे ये मुत्तसिल है। उर्दू में भी ये लफ्ज इस बारी में बोला जाता है। अगर सनद में से कोई कड़ी गायब है तो कहेंगे मुनकते, ये मकतू से अलग है, कड़ी गायब हो गई तो उसको कहेंगे ये मुनकते है। और अगर वो सहाबी तक ही रह गई है, यानी हुजूर तक, एक तो है ना कि फलां कर हुजूर तक पहुंचा दी जाए, तो वो फिर मौकूफ और मकतू की इस्तराहत है, नहीं वो रही सहाबी तक गई है, सहाबी ही की बात है, कहा हुजूर से उसने सुनी है या नहीं, तो वो मुरसल है। तो आपको ये मुरसल की, मुतसिल की, मुनकते की इस्तराहत भी इन लोगों के यहां, ये मोटी मोटी इस्तराहत जो है वो मैं आपके सामने बयान कर रहा हूं। एक इस्तलाह जो है वो अल्लाह कबूल कर रही है, उनका एक शेर है, अज खतीबो दैलमी गुफ्तारे हूं बाजीफो शाजो मोजल कारे हूं। तो मोजल भी एक रवायत है और ये कुछ नहीं होती, बस ये मुनकते रवायत की एक किस्म है, इसमें दो रावी गायब हो जाते, यानी अगर एक ही गायब है तो मुनकते, और अगर दो गायब हो गए तो फिर मोजल। तो उनको चूंकि शेर में बांधना था और उसमें या तो मुरसल बन सकता था या मोजल बन सकता था, ये ठीक है, खतीबो दैलमी गुफ्तारे हूं। एक और इस्तलाह जो है, और ये आखिरी है, बहुत बोझल ना हो जाए ये मामला, वो ये है कि बाद औकात तो रावी ये बयान करता है कि मुझसे फलां शख्स ने बयान किया, मुझसे रऊफ साहब ने बयान किया, ये तो बड़ा वाजे है ना, बयान किया, मुझे इन्होंने बताया, मैंने इनसे सुना। बाद औकात तो ये नहीं कहता, और कहते हैं जी रवायत जो है ना मुझे इनसे और इनसे और इनसे पहुंची, इनसे और इनसे और इनसे, यानी देखिए अल्फाज नहीं इस्तेमाल कर रहा, ये नहीं कह रहा कि मैंने इनसे सुनी है या उन्होंने उनसे सुनी है, ये नहीं कह रहा। तो इसमें अरबी जुबान का ये जो उनसे उनसे है, इसके लिए अरबी जुबान का लफ्ज है अन फला, यानी अन कुछ नहीं थे, इनसे फिर उनसे फिर उनसे फिर उनसे, तो इसी से इस्तलाह बनाई। अन एक प्रपोजिशन है हर्फ अरबी जुबान का, अन से के मानी में होता है, किसी से जब आप कोई बात बयान करते हैं तो उसके लिए अन बोलते हैं। तो मिसाल के तौर पर मैं ये कहता हूं कि भाई ये रवायत जो है ये मुझे रऊफ साहब से मिली है, तो एक तरीका तो यह कि मुझे सुनी है, एक ये कि इन्होंने मेरे सामने बयान किया है, एक ये कि मुझे इन्होंने खबर दी है, और एक तरीका यह कि मैं ये कहूं कि ये रवायत इनसे मिली बस, यानी मैं अब ये नहीं बता रहा, तसरी नहीं कर रहा इस बात की कि ये मुझे मिली कैसे, है उनके घर में छोड़ गए और मैंने उठा दी, यानी इसमें रावी ये बताता नहीं कि ये मुझे कैसे मिली, सुनी है बताई है क्या सूरत हाल मिली, कहते बस मैंने ले ली है इनसे, जैसे भी ले ली है। तो ये अन इसमें थोड़ा सा एक सुकून पैदा हो जाता, यानी ये बाजे नहीं होते। अगर उसने कहा अखबर अली, उसने मुझे बताया, या हद्दा से नहीं, मुझसे बयान किया है, या समय तो मैंने उनसे सुना है, तो ये जो बयान है ये ज्यादा वाजे है, यानी ये हमें बेहतर जगह पर खड़ा करता है कि रवायत कैसे ली गई। लेकिन अगर ये नहीं और अन कहा है, तो इस रवायत को इसी लफ्ज से उन्होंने इसकी इस्तलाह बनाई, मान अन। आप लोगों के क्या से बात है, वो एन को सही जगह से रवायत का नाम बन जाए, तो मान अन रवायत वो जिसमें अन अन करके आदमी बात बयान कर रहा है, मानन का मतलब। ये तो सूरत हाल है, यानी चंद इस्तलाहात की, सही समझ लेना चाहिए, हसन को समझ लेना चाहिए, ज़ईफ मौजू उसको समझ लेना चाहिए, मरफू मौकूफ मकतूब इनको समझ लेना चाहिए, मुसनद का क्या मतलब होता है वो मैंने आपको बता दिया, मुसलसल बाद जगहों पर मिलेगा उसके क्या मानी, आली सनद कौन सी होती है, मुत्तसिल मुनकते मुरसल कौन होती है, ये जो इस्तलाहात है बस ये काफी है एक आम दीन को समझने वाले आदमी के लिए, को इनसे बात हो जाए, बाकी इस फन के अंदर आदमी उतरे तो फिर एक दुनिया है पूरी की पूरी, और उसमें कोई खास अमली इफादियत नहीं है, यानी वो हिंदी की चिंदी है, कोई अमली इफादियत उसकी नहीं। इसके बाद एक मसला ये पैदा हुआ कि अब रवायत लोगों तक पहुंच रही है, एक तो उसकी फनी बहस थी, लोगों तक पहुंच रही है तो उससे कुछ इस्तलाहात पैदा हो गई, कुछ चंद है, रवायत बेशुमार लोग कर रहे हैं, ये मैंने बहुत जोर से बेशुमार कह दिया, ये हल्का भी कहा जा सकता है, बेशुमार कर रहे हैं, यानी इसमें बड़े दर्जात हैं। तो ऐसी रवायत को लोगों ने मुतवातिर कहना शुरू किया कि ये मुतवातिर रवायत, बहुत लोग बयान कर रहे हैं, इस वक्त भी 10 बयान कर रहे हैं, उनके बाद भी बयान कर रहे हैं, यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने तक बहुत लोग उसको बयान कर रहे हैं। अब बहुत लोग भर कर बहुत बहस हुई बात, किसी ने कहा जैसे चलो कितने बयान करें, किसी ने कहा 70 बयान कर, किसी ने कहा 60 बयान कर, किसी ने कहा कम से कम 40 तो बयान करें, किसी ने कहा 30 तो बयान करें, यानी ये फिर एक अलग बहस है। लेकिन सही बात हुई है जो मैंने आपसे बयान करी, बहुत लोग बयान करो, बहुत लोग یعنی یہ آپ ان دونوں ایکسٹریم کے بیچ میں کر لیں تو وہ کوئی روایت متواتر ہے بھی اس کے اوپر تبصرہ ایک سائے میں پڑھنے کیا کہ یہ اسم موجود ہے اس سمانی پائے یعنی کوئی روایت ایسی نہیں ہے کہ اس کے بارے میں یہ دعویٰ کیا جا سکے کیونکہ جیسے ہی آپ دعویٰ کریں گے تو این ممکن ہے کہ آپ دعویٰ کریں 40 پر اطمینان کر کے دوسرا کے نہیں ساتھ ہونے چاہیے تو اس وجہ سے میں نے جو آپ کی ہے کہ جس کا جی زیادہ تعداد کی طرف رغبت رکھنا ہوتا ہے بہت اور جس کا کم رغبت ہوتا ہے بہت اس سے زیادہ اچھا اور یہ اچھا روایت ہم نے دیکھنا شروع کیا معلوم ہوا کہ شروع شروع میں تو وہ ایک بندہ تھا جس نے بیان کیا یعنی یہ بھی ایک بڑی مصیبت اور اس میں علم کے بڑے مزلات آتے ہیں یعنی مقام آتے ہیں افواہ پیدا ہو جاتے ہیں کسی ایک آدمی نے روایت بیان کی تھی حضور سے بعد کے زمانوں میں آتے آتے بہت شہرت ہو گئی اب اگر آپ دیانتداری سے دیکھیے تو بندہ تو ایک ہی تھا شروع بعض اوقات یہ ہوا کہ شروع میں کافی لوگوں کے بارے میں بیان کیا جاتا ہے بیان کیا لیکن درمیان میں کوئی ایک ہی آدمی یعنی بیچ میں کسی صدی میں آ کے یا کسی چین میں آ کے کوئی ایک آدھ آدمی بیان کر رہا ہے بہر اوپر بہت شہرت تھی نیچے بہت شہرت تھی ساری بہت شہرت تھی اس کو مشہور کرنا شروع کر دیا اور یہ صحیح بات یہ ہے کہ محدثین کو کوئی زیادہ ضرورت نہیں تھی اس طرح کی بتائے گی بعد میں فقہا کو مسئلہ کہہ جائے گا کہ ہم کریں گے یعنی ایک روایت پر فنی تحقیق کریں تو وہ کمزور ہو جاتی ہے تو ایک اصطلاح یہ بھی آپ دیکھیں گے یہ بڑی مشہور روایت ہے یہ مشہور کی اصطلاح کے بارے میں یہ کہا کرتا ہوں کہ یہ بڑی مشہور اصطلاح ہے یعنی اس سے کچھ نہیں بہت مشہور اصطلاح ہے یعنی اس کو آپ اگر کھولنے کی کوشش کریں تو اس کے اندر بڑی کمزور باتیں نکلتی ہیں یہ میں نے ایسے آپ کر دیا کہ بھائی بات یہ کہ آپ کہتے ہیں بہت لوگ کہتے ہیں نا بعض چیزوں کے بارے میں یہ ساری امت کا اجماع ہے بھائی اوپر چلو نا وہ اجماع نہیں ہے وہاں ذرا تھوڑا سا آپ تکلیف کریں گے جب تو معلوم ہوگا تو غائب ہو جائے گا اجماع وہاں سے تو یہ صورت حال جو ہے یہ بہت سی روایتوں کے بارے میں بھی ہو جاتی ہے تو مشہور کہتے ہیں ایک یہ ہے کہ چین ہمیں جو ملی ہے اس چین کے اندر ہر جگہ دو دو راوی ہر جگہ دو دو آدمی یعنی دو آدمیوں نے حضور سے سنا دو آدمیوں نے ان سے سنا دو آدمیوں نے ان سے سنا دو دو آدمی اس کو اسلام کہتے ہیں اور روایت کی اقسام میں ایک آخری اصطلاح جو ہے وہ غریب ہے اور یہ اصطلاح بھی بڑی غریب یعنی اس اصطلاح کی غربت میں بھی کوئی میں نے بہت تحقیق کی کہ بھائی یہ کیا چیز ہوتی ہے محدثین جو سند پر کام کرتے ہیں ان کے ہاں تو یہ ہے کہ قرن ثانی میں یعنی قرن اول صحابہ کا زمانہ جو ہے اس کے بعد تابعین اور صحابہ کے زمانے کے بعد قرن ثانی کو اصطلاح میں قرن ثانی بھی ایک ہی رہ گیا جب کوئی دو چار ہو تو محدثین جو سند پر کام کرتے ہیں وہ دو میں استعمال کرتے ہیں لیکن یہ اس قدر لوز طریقے سے اصطلاح استعمال ہوتی ہے مطلب یہ کسی روایت میں کوئی اجنبی سی بات بیان ہوئی گئی اب یہ ظاہر ہے متن کے لحاظ سے سند کا تو اس میں موضوع نہیں اس طرح اس اصطلاح کو آپ ایسی اصطلاحات میں شامل کر لیں جو بالکل مجھول النسب ہے یعنی پتہ ہی نہیں چلتا کہ اصل میں کیا بات ہے یہ تو میں نے ابھی آپ کو موٹی موٹی باتیں بتائی میں آخری بات بتا دوں اس کے بعد اصطلاحات میں اور بڑا مسئلہ اصطلاحات میں ایک اور بڑا مسئلہ پیدا ہو جاتا ہے اس کے بعد اور وہ یہ ہے کہ یہ جتنی اصطلاحات ہیں یہ ابتدائی دور میں متفق علیہ نہیں تھی اور بعد میں بھی نہیں ہو سکتی نہیں یہ کہہ سکتے آپ کے مطلب میں آپ کو بتاؤں گا دوسری وجہ سے کہ امام شافعی مکتوب کو بالکل ہم مانا استعمال کرتے ہیں تو اس لیے جو لوگ اس فن کا علمی مطالعہ کرنا چاہتے ہیں ان کو ایک مشکل یہ پیش آتی ہے کہ وہ کسی دور کی چیزیں جب پڑھ رہے ہوتے ہیں تو ایسا نہیں ہے کہ اوپر والے لوگ اور بعد والے لوگ اصطلاحات میں متفق چلے آ رہے ہیں ایک زمانے میں کچھ اصطلاحات ایک مفہوم میں استعمال ہو جاتی ہیں اور تاہم غریب مشہور متواتر کے علاوہ باقی جن اصطلاحات کا میں نے تعارف کرایا ہے اور مکتوب اور منقطع کے علاوہ ان میں زیادہ اختلاف ہے یعنی پہلی بات ذرا ڈرانے کی تھی اور دوسری حوصلہ دینے کی ایک دھیان رکھیے باقی پھر انشاءاللہ